तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब शुरू हुन्छ कार्यक्रम देश परदेश। देश परदेश नेपाल सरकार र स्विस सरकार बीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित सुरक्षित आप्रवासन परियोजना सामीसँग सहकार्य गरी उत्पादन गरिएको हो।
नमस्कार। कार्यक्रम देश परदेशमा जानुका दुवाडी र मिलन तिमिल सिन्हाको स्वागत छ। देश परदेश कार्यक्रम हरेक मंगलबार यसै समयमा उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ र यसको पुनः प्रसारण बुधबार बेलुकी 5:20 सुन्न सकिन्छ।
देश तथा विदेशमा पाइने काम, कमाई, काम गर्दाका सजिला अप्ठ्यारा जस्ता अनेक विषय समेटिने कार्यक्रम देश परदेशमा आज हामी आफ्नो समस्या आफै समाधान गर्न संगठित भएका परदेशीका कुरा गर्छौं। वैदेशिक रोजगारी कमाउने ठाउँ मात्र होइन, अनेक समस्याले गाँजेको क्षेत्र पनि हो। कोही विदेशको मिठो सपना देख्दा देख्दै ठगीमा परेका छन् भने कोही परदेश पुगेपछि अलपत्र परेका छन्। कोही भने जस्तो काम र दाम नपाई रित्तो हात घर फर्कन बाध्य छन्। दिनमा करिब 3 जना त बाकसमा फर्कन्छन्।
कमाउन गएकाको समस्याले परदेशीका परिवारलाई पनि छाड्दैन। परदेशी र परिवारका समस्या अनेक भए पनि सुन्ने र समाधान गर्ने कोही नभएपछि आप्रवासी कामदार र परिवारका सदस्यहरू मिलेर आफै संगठित भएका छन्। आजको कार्यक्रममा हामी आप्रवासी कामदार र उनीहरूका परिवारका सदस्यहरूले खड़ा गरेको संगठन आप्रवासी कामदार हक हित संरक्षण केन्द्रका विविध पाटाहरू केलाउने कोट्याउने जमर्को गर्छौं।
आज हामीसित छन्
आप्रवासी कामदार र उनीहरूका परिवारले जन्माएको आप्रवासी कामदार हकित संरक्षण केन्द्र के हो, कहाँ छ र के गर्दैछ भन्ने बारे जानकारी।
विभिन्न किसिमको ठगीहरू भइरहेको हुन्छ, उहाँहरूलाई हक अधिकारको लागि, उहाँहरूको न्याय दिलाउनको लागि, उहाँहरूको आवाजलाई चाहिँ बुलन्द गरिदिनको लागि, सम्बन्धित निकायसम्म पुगाइदिनको लागि चाहिँ यो त्यो अवधारणाले चाहिँ यो संगठन चाहिँ स्थापना भएको छ।
धनुषामा आप्रवासी कामदार र परिवारका सदस्यले खोलेको आप्रवासी सहकारी र यसबाट आप्रवासी कामदार र उनीहरूका परिवारले पाएको सेवा बारे रिपोर्ट।
5 जना वैदेशिक रोजगारमा जानका लागि 5 जनालाई हामी त्यो ऋण प्रवाह गरेका छौँ। त्यो पनि 30,000 मात्रै हो हाम्रो म्याक्सिमम 30,000 सँग, किनभने हामीसँग थोरै रकम छ।
अनि साथमा छ आप्रवासी कामदार हकित संरक्षण केन्द्र खोल्न र विस्तार गर्न सघाएको सुरक्षित आप्रवासन परियोजना सामीको विचार र योजना बारे सामीका सुशासन तथा क्षमता विकास अधिकृत भक्त राईसँग कुराकानी।
अन्य जिल्लाहरू हामी यो जिल्लामा यो छ यसरी गरिरहनु भएको छ है, उहाँले यसरी अभियान सञ्चालन गर्नु भएको छ भन्ने हिसाबले हामी अन्य जिल्लामा हामी एक्सपान्ड गरिरहेको छौँ अथवा सेयर गरिरहेको छौँ र त्यहाँ छोटो स्फूर्त रूपमा त्यस्तो
तपाईले खोजेका प्रश्नमा हामीले खोजेका उत्तर त छँदैछ, तर यी सामग्री शुरू गर्नुअघि हप्ताभरिका रोजगार गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ साथी वेदानन्द जोशी।
कुवेत सरकारले त्यहाँको आवासीय कानून उल्लंघन गरेका विदेशी नागरिकलाई वैधानिकता कायम गर्ने अवधि थप गरेको छ। अघिल्लो पटकको म्याद गएको बिहिबार सकिएसँगै कुवेतले फेरि 1 महिना समयावधि थप गर्दै मे 15 लम्ब्याएको हो। थप गरिएको समयावधिमा आफ्नो कानूनी अवस्था सच्याउन कुवेत सरकारले आग्रह गरेको छ। यो समयभित्र पनि नसच्याउनेहरूको भिसा रद्द गरिने, देश निकाला गरिने तथा जरिवाना तिराइने कुवेत सरकारले जनाएको छ। कुवेतमा अवैधानिक भएर बसेका नेपाली श्रमिकलाई यो अवसरको फाइदा लिन नेपाली दूतावासले आग्रह गरेको छ। ओमान सरकारले सबै भिसा बाहकलाई ओमान प्रवेशमा अनुमति दिएको छ। गएको शुक्रबार ओमानको वायु सेवा निगमले सम्बन्धित सबै निकायसँग समन्वय गरिसकेकाले सबै भिसा बाहकलाई ओमान प्रवेशमा अनुमति दिएको गल्फ न्यूजले उल्लेख गरेको छ। ओमानले बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै गएको अप्रेल 7 आफ्ना देशका नागरिक र आवासीय भिसा बाहक नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले श्रमिकहरू सरकारले अपेक्षा गरे अनुसार सामाजिक सुरक्षा कोषको दायरामा नआएको बताउनु भएको छ। औपचारिक क्षेत्रका श्रमिकहरूको पनि सहभागिता सोचे अनुसार नभएको भन्दै उहाँले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन चुनौतीपूर्ण भएको टिप्पणी गर्नुभयो। रोजगारदाताहरूले 20% योगदान गर्न तयार नभएका कारण समस्या भएको उहाँको भनाइ छ। यस्तै ठूला उद्योगका श्रमिक यस योजनाको दायरामा आउन चाहे पनि रोजगारदाताले चासो नदेखाउँदा आउन नसकेको कोषका कार्यकारी निर्देशक कपिलमणि गेवालीले बताउनुभयो। योजनाको स्किमको दायरा बढाएर आकर्षित गर्न सकिने उहाँको भनाइ छ।
सुन्नुभयो हप्ताभरिका रोजगार गतिविधि। अब आजको कार्यक्रम शुरू गरौं आप्रवासी कामदार हकहित संरक्षण केन्द्र के हो त भन्ने जानकारीबाट। अहिले विभिन्न जिल्लाहरूमा आप्रवासी श्रमिकको सक्रियतामा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रहरू खुलेका छन्। यी केन्द्रमा आप्रवासी कामदार र उनीहरूका परिवारका सदस्यहरू आबद्ध छन्। सूचना दिन होस् या लिन, वा आफ्नो गाउँका कोहीलाई परदेशमा केही समस्या पर्दा होस्, या देशभित्रै वैदेशिक रोजगारीको नाममा ठगी हुँदा होस्, सबै एक भएर आवाज उठाउँछन्। समस्या समाधानका लागि सम्बन्धित निकायमा पुग्छन् पनि। यस्तो किन गर्नु पर्यो त? सुनौ आप्रवासी कामदार हकित संरक्षण केन्द्र धनुषाकी जिल्ला अध्यक्ष कौशल्या कुशुवाबाट।
हजुर, यो संगठन भनेको जुन वैदेशिक रोजगारमा युवाहरू जानुभएको छ उहाँको लागि हक अधिकारको लागि, यो चाहिँ यसको अवधारणा नै किन आयो, कन्सेप्ट किन आयो भन्दाखेरि, वैदेशिक रोजगारमा चाहिँ भनौँ न धेरै किसिमको ठगीहरू भइरहेको छ, भनौँ के अरे आर्थिक ठगी भनौँ, त्यसमा चाहिँ कामको ठगी, जुन कामले चाहिँ युवाहरू जान्छन् काम भनेर पठाउँछन् तर त्यो काम दिँदैन, अर्को काम दिन्छन्, जुन पैसा तोकेर पठाउँछन् तर त्यो पैसा पनि दिँदैन, भनेपछि विभिन्न किसिमको ठगीहरू भइरहेको हुन्छ। उहाँहरूलाई हक अधिकारको लागि, उहाँहरूको न्याय दिलाउनको लागि, उहाँहरूको आवाजलाई चाहिँ बुलन्द गरिदिनको लागि, सम्बन्धित निकायसम्म पुगाइदिनको लागि चाहिँ यो त्यो अवधारणाले चाहिँ यो संगठन चाहिँ स्थापना भएको छ।
सबै खालका समस्याहरू यहाँ छन् होइन? अहिले विशेष गरी चाहिँ तपाईँहरूले कस्ता कस्ता खालका समस्याहरू चाहिँ समाधान गरिराख्नु भएको छ?
अहिले समस्या हेर्दाखेरि एउटा त मेन पावरहरूबाट पनि ठगी जारी नै छन्। जति नेपाल सरकारले एउटा नीति नियम कानुनहरू ल्याउनुहुन्छ उहाँहरू, त्यो कानुनलाई चाहिँ फेरि अर्को चाहिँ ठगी कसरी गर्ने, त्यो उहाँहरूले पनि मेन पावरहरूले पनि विभिन्न उपायहरू चाहिँ अप्नाइरहेको हुन्छ। हिजै मलाई चाहिँ जनकपुर धाम उपमहानगरपालिकाको 17 वार्डको चाहिँ कनरपट्टी पर्छन्, उहाँ युएईमा एक भनौँ न 1.5 महिना जति भयो गएको, युएईमा चाहिँ ऊ अलपत्र परेको छ, रुइरहेको छ। अब हिजो बिचुलिया जुन एजेन्ट छ तिनीहरूसँग कुरा पनि भयो, एक हप्ताभित्र मगाइदिन्छु भनेर उसले भनेछ। मैले पनि कुरा गरेँ, हाम्रो संगठनले छोड्दैनन्, तपाईँ घर छोडेर नभाग्नुहोस्। कतिलाई चाहिँ भनौँ न अङभङ नै हुन्छन्, कति चाहिँ मृत्यु भएर नै बाकसमा फर्किनु पर्छन्। कोभिडको कारणले केही युवाहरू फर्केपछि कतिको उहाँहरूको चाहिँ पुनः फर्किन सक्नु भएको छैन, उसको बोनसवाला पैसाहरू पनि बाँकी नै छन्, पुनः जान सकेका छैन। र अर्को आएको युवा अब उसलाई चाहिँ आफ्नै देशमा केही गरेर खाऊ भनेर उसको चाहिँ सोच छन्, तर उसँग पैसा पनि छैन, केही उपाय पनि छैन, के गर्ने भनेर पुनः फेरि विदेश नजाने सोचमा छन्, तर उसलाई चाहिँ व्यवस्थित गर्न चाहिँ एउटा त्यो पनि एउटा समस्याकै रूपमा म चाहिँ देखिरहेको छु। यस्ता किसिमका समस्याहरू छन्, हाम्रो धनुषा जिल्ला 1 जाने क्रममा 1 छन्, तर समस्या पनि उत्तिकै छन्।
भनेपछि तपाईँहरूको जुन आप्रवासी कामदार हकित संरक्षण केन्द्र, यसले चाहिँ यस्ता किसिमका समस्या समाधान गर्नका लागि पनि र अब उनीहरूलाई केही समस्या पर्यो केही भयो भनेदेखि पनि तपाईँहरूले सम्बन्धित निकायसँग समन्वय गर्नेदेखिका सबै कामहरू चाहिँ गर्नुहुने
हजुर. उदाहरणको लागि भन्न चाहन्छु, अहिले चाहिँ सामी परियोजनाकै प्रोग्राम छन् होइन, जिल्ला प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र छन्, हामीले त्यहाँसम्म नङ मासुकै सम्बन्ध छ हाम्रो, त्यहाँसम्म पुगाउने काम गर्छौँ सूचना लियोस् भनेर. एउटा चाहिँ विदेश जाने, अब यदि जाने नै हो भने सूचना लिएर जाओस् होइन. अर्को कुरो चाहिँ अब समस्यामा परेपछि अब उजुरी चाहिँ अहिले सिडिओ साहबलाई पनि नेपाल सरकारले केही अधिकार दिएको छ, त्यसमा चाहिँ अब कसैलाई ठगी परेको छ भन्दाखेरि हामीलाई जानकारी भएपछि हाम्रो यहाँ आप्रवासी स्रोत केन्द्रबाट चाहिँ अब सम्बन्धित निकायको, मैले हजुरलाई सेयर गरेका थिएँ, हाम्रो सङ्गठन भनेको धनुषा जिल्लाको 18 स्थानीय तहमा छन्, अनि समस्या परेपछि हाम्रो साथीहरूलाई चाहिँ उहाँबाट जानकारी गराउनुहुन्छ फलानु पालिकाको फलानु वार्डको यो समस्या हो भनेर. यदि आप्रवासी स्रोत केन्द्रको जुन जति दायरा छ त्यो दायराभित्र उहाँहरूले जे काम छ त्यो गर्नुहुन्छ, दायरा बाहिरको यदि कुनै यस्तै छ भनेपछि हामीहरूलाई जानकारी गराउनुहुन्छ. हामीलाई जानकारी गराइसकेपछि चाहिँ हामीले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयसँग समन्वय सहकार्य गरेर चाहिँ अगाडि बढिरहेको हुन्छ. हाम्रो चाहिँ जिल्ला प्रहरी कार्यालयबाट प्रशासनबाट राम्रै सपोर्ट हामीले पाइरहेको छौँ.
बेला बेलामा त तपाईँहरू ज्ञापन पत्र पनि बुझाउनुहुन्छ यहाँ जिल्ला प्रशासन, जिल्ला प्रमुख जिल्ला अधिकारी मार्फत कतिपय अवस्थामा त तपाईँहरूको ज्ञापन पत्र चाहिँ प्रधानमन्त्रीलाई पनि लेखिरहेको हुनुहुन्छ होइन कहिलेकाहीँ. अब तपाईँहरूले यसरी गरेका मागहरू, तपाईँहरूका तपाईँहरूले राख्नुभएका जुन समस्याहरू छन् नि, त्यसको सुनवाई चाहिँ कतिको हुन्छ सम्बन्धित निकायबाट?
हामीले मलाई याद छ अहिलेसम्म हामीले 6 ज्ञापन पत्र बुझाइसकेका छौँ. पहिलो पटक 28 बुन्दे जति बेला हामीले सङ्गठन स्थापना गऱ्यौँ, 2072 जेठ 1 गते हाम्रो सङ्गठनको चाहिँ स्थापना भएको छ, त्यति बेला 28 बुन्दे माग राखेर हामीले चाहिँ सरकारलाई ज्ञापन पत्र बुझाएका थियौँ. त्यस्तै 18 बुन्दे, 16 बुन्दे, 7 बुन्दे, त्यसपछि लास्ट कोभिडको बेलामा चाहिँ हाम्रो कामदारहरूलाई चाहिँ सुरक्षित ल्याइदिनु पर्यो भनेर 25 बुन्दे बुझाएका थियौँ. यस त्यो बुन्देहरू बुझाउँदाखेरि त्यसबाट पनि हामीले एनालाइसिस गरेका छौँ. 28 बुन्दे जति बेला हामी बुझाएको थियौँ, अहिलेसम्म 14 बुन्दा चाहिँ हाम्रो कार्यान्वयन भइसकेका छ. त्यो हाम्रो लागि राम्रो उपलब्धि भएको छ, अनि यसरी गरिरहेको हुन्छौँ र भएको छ. तर हामी चाहिँ बिचबिचमा चाहिँ घचघचाउने काम चाहिँ छोडेको छैनौँ, गरिरहेको हुन्छौँ.
अब तपाईँको मेरो कुरा सुनिराख्नु भएको छ जति पनि परदेशीले, उहाँलाई लाग्न सक्छ यो संगठित चाहिँ किन हुनु पर्ने रहेछ भनेर. संगठित भयो भने चाहिँ के फाइदा हुन्छ?
सबैजनालाई थाहा छ एकजनाले बोलेको कुरो भ्यालु हुँदैन, सुनिँदैन, कानसम्म पुगिँदैन, तर 10 बोलेको कुरो त्यसको छुट्टै असर हुन्छ.
उहाँ हुनुहुन्थ्यो आप्रवासी कामदार हकित संरक्षण केन्द्र धनुषाकी जिल्ला अध्यक्ष कौशल्या कुशवा. केन्द्र मार्फत एक भएका आप्रवासी कामदार र उनीहरूका परिवारले धनुषामा आप्रवासी सहकारी पनि सञ्चालन गरिरहेका छन्. 2075 सालको चैत महिनादेखि आप्रवासी कामदार र परिवारले सञ्चालन गर्न शुरू गरेको सहकारीमा 448 जना सेयर सदस्य छन्. सेयर सदस्यले सहकारी मार्फत ऋण लिएर कृषि तथा अरू व्यवसाय त गर्छन् नै, विदेश जान ऋण पनि लिने गरेका छन्. कतिपय परदेशीका परिवारले त आफ्नो बालबच्चाको स्कूलको शुल्क तिर्न समेत सहकारीबाट सहुलियतमा ऋण लिएका छन्. आप्रवासी सहकारीले आप्रवासी कामदार र उनीहरूका परिवारलाई दिएको सुविधा बारेको रिपोर्ट अबको पालोमा.
यो पहिलाचोटि म विदेश जानु बेलामा म एउटा अर्जेन्टलाई म दिए थियो 1,00,000 रुपियाँ दिए थियो पहिला फर्स्ट चोटिमा होइन. त्यो अर्जेन्टलाई के भन्थ्यो अब 3 भित्रमा म उडाइदिन्छु भनेको कुरा त्यसले भनिरहेछ मलाई होइन. म त्यो विश्वासमा म 1,00,000 रुपियाँ म जम्मा गर्यो.
धनुषाका मनोज यादव. मलेसिया गएर फर्कनुभएका मनोजलाई कतारमा राम्रो काम र कमाई हुने आस देखाएर गाउँकै एजेन्टले 1,00,000 रुपियाँ रकम पनि लिए. तर आज आज भोलि भोलि भन्दै वर्ष बित्यो, न एजेन्टले पैसा दिए न त विदेश नै पठाए. दिन्छु भन्दै महिनौसम्म भुलाए. आफ्नैको विश्वास गर्दा ठगीमा पर्नुभएका मनोजले आफ्नो समस्या आप्रवासी हकित संरक्षण केन्द्र धनुषामा राख्नुभयो. केन्द्रकै पहलमा ठगी भएको रकम ब्याज सहित फिर्ता भयो. त्यसपछि मनोज पनि केन्द्रमा आबद्ध हुनुभयो.
आप्रवासी कामदार र परिवारका सदस्य मिलेर खोलेको आप्रवासी सहकारीबाट ऋण पनि मिल्यो। त्यसपछि भने मनोजले आफ्नै घरमा व्यवसाय थाल्नुभयो।
फर्स्ट चोटीमा मेरो गाउँको डाक्टर अनि देवेन्द्र यादव छ नि, त्योसँग म सोधेको, भाइ मेरो पैसा कसरी उपर हुन्छ? त्यसले भनेछ, डाइरेक्ट तिमी दुखरनसँग सर्टसँग कुरा गर, ओपरासीको क्षेत्रीय केन्द्रीय अध्यक्ष हो होइन, म त्यससँग कुरा गरेँ, दाइ असर यसो समस्या छ दुखरन सर होइन, तब त्यो मान्छेले मलाई 1,00,000 रुपियाँ फर्काइदियो होइन। अब यो ओपरासी केन्द्रीयमा म पनि जुरिसक्यो, मेरो पनि विश्वास लाग्यो, धेरै राम्रो छ होइन, धेरै व्यवहार राम्रै छ, धेरै कुरा मलाई अप्ठ्यारो लाग्दैन होइन।
धनुषाकै लक्ष्मीनिया गाउँपालिका एककी कुसुम देवी मालिका पनि छोरा र देवर रोजगारीका लागि विदेश गएका छन्। उहाँले आफैले उनीहरूलाई विदेश पठाउनु भएको हो। श्रीमान बिमार छन्, त्यसैले पनि कुसुम देवीले नै घर चलाउनु पर्छ। उहाँ नै घरको मूली हुनुहुन्छ भने आप्रवासी बहुउद्देश्यीय सहकारीको कोषाध्यक्ष पनि हुनुहुन्छ। आवश्यकता परेको बेलामा सहकारीबाट ऋण पनि लिनुहुन्छ। अन्य ठाउँबाट लिँदा ब्याज महँगो हुन्छ, तर आप्रवासी कामदारले आफ्नै लागि खोलेको सहकारी भएकाले ब्याजमा सस्तो र ऋण लिन पनि सजिलो छ भन्नुहुन्छ कुसुम देवी।
एकदम सहज है कि दोसर हाम्रा 18% 16% पैसा दै छ, ओहिमे के ऋणियो बनि जाइ छी, हाम्रा ओ बैंक के फाइदो नै दै छ। अपने ई सहकारी खोल्ली त एकटा मनो है कि हाम्रा अपन बैंक भेल, हम अपने से काम करै छी, 12% कोइ नै पैसा दै छ, त 12% हुआ लगा के हमसब अपने काम करै छी, बचत धरै ला एकदम सजिलो होइ छ।
साको शहीद नगर नगरपालिका की आरती शाहले अहिले आप्रवासी ब्यूटी पार्लर सञ्चालन गरिरहनु भएको छ। आप्रवासी सहकारी मार्फत नै आरतीले ब्यूटी पार्लरको सिप सिक्न पाउनुभयो। आफू परदेशीको परिवार भएकै कारण सिप सिक्न पाउँदा आरती दङ्ग हुनुहुन्छ। आरतीका श्रीमान कतारमा छन्। घरमा दुई बालबच्चा हुर्काउँदै आरती पार्लर चलाउनुहुन्छ। आफ्नो खर्च आफै पुर्याउनुहुन्छ।
फसल चलाउँछु अनि बच्चाहरू त दुइटा घर कामहरू गर्छु बस।
अनि यहाँ ब्युटी पार्लर भनेर यहाँ राम्री बन्द नै आउँछन् मान्छेहरू?
अहिले त आएको छैन, त त्यस्तो चल्दैन, खालि त्यो आइपुग्छ बनाउँछ, फेस ब्लिच गर्नु आउँछ, अनि कस्मेटिकहरू बिक्री हुन्छ बस, अनि हेयर कटिङहरू आउँछ।
यो सिक्नुभन्दा पहिला त घरमै बस्नुहुन्थ्यो होला नि त?
हजुर, घरमै बसिरहेको।
त्यो बेला चाहिँ घरमा बालबच्चा हेरेर मान्छे बस्ने कि कस्तो हो?
त्यही बच्चा थियो अनि घरको काम, एउटा छोरी थियो त्यतिखेर अनि घरको काम।
अनि सिप सिक्न पाएर अहिले यसरी काम गर्न पाउँदा चाहिँ आफूलाई कस्तो लाग्छ त?
खुसी लाग्छ,
खुसी लाग्छ,
राम्रो लाग्छ, प्राउडफुल आफ्नो कुनै काम त छ, जब गरिरहेको छु
धनुषामा 2075 साल चैत महिनादेखि आप्रवासी कामदार र परिवारका सदस्यले आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था खोलेका छन्। शुरूमा 30 जना शेयर सदस्यबाट शुरू भएको सहकारीमा अहिले 448 जना त शेयर सदस्य मात्रै छन्। सहकारीमा आप्रवासी कामदार र उनीहरूका परिवार मात्र सदस्य बन्न सक्छन्। सहकारी धनुषामा संगठित भएका आप्रवासी कामदार हकित संरक्षण केन्द्रकै देन हो भन्नुहुन्छ सहकारीका अध्यक्ष दुखरण यादव।
यो आप्रवासी कामदार हकित संरक्षण केन्द्र धनुषाको जन्म भएपछि, गठन भएपछि यादि समस्याहरूमा धेरै ठूलो सहयोग भयो। यो संगठनकै देन हो यो आप्रवासी बहुउद्देश्य सहकारी र अहिले ती परिवारहरूलाई 30 जना हुँदाखेरि हाम्रो शेयर 5,00,000 हामी सुरु गरेका थियौं र त्यो लगानीमा पनि हामी गयौं। अनि ऋण लगानीमा तपाईँको 172 जना ऋण लगानी लिनुभएको छ। ती पैसा मध्ये 28,15,000 ऋण लगानीमा छ। त्यो ऋण लगानीमा पनि 172 जना मध्येमा 3 जना सानो छोटो होटेलमा 3 जनालाई दिएको छु। 7 जना रहे चुरा पसल घुमेर बेच्ने, उहाँहरूलाई 7 जनालाई दिएको छु। र 10 जना तरकारी पसलहरू गाउँमा सानो छ, उहाँहरूलाई दिएका छौं। र 5 जना वैदेशिक रोजगारमा जानका लागि 5 जनालाई हामी त्यो ऋण प्रवाह गरेका छौं। त्यो पनि 30,000 मात्रै हो हाम्रो म्याक्सिमम 30,000 सँग, किनभने हामीसँग थोरै रकम छ। अनि 117 जना तपाईँको खेतीमा गहुँ धान इत्यादिहरूमा लिनुभएको छ। र 30 जना बच्चा पढाउनलाई, आकस्मिक बच्चाहरू पढ्दै गयो, ट्युसन फी छैन, विद्यालयमा परीक्षाको बेलामा पैसा तिर्ने फी छैन, त्यति बेला 5,000, 10,000, 15,000 यसरी 30 जनाले लिनुभएको छ। जम्मा तपाईँको 100 72 जना छ, त्यो ऋण प्रवाह भइरहेको छ र बैंक खातामा 1,60,000 मात्रै छ अहिले।
परदेशीका परिवारका लागि भनेर सहकारीले छुट्टै योजनाका साथ काम गरिरहेको छ। परदेशीका श्रीमतीहरू विदेशबाट पठाएको पैसा लिन जाँदा पनि समाजमा विभिन्न खालका लाञ्छना सहनुपर्ने बाध्यताको अन्त्य गर्न सहकारीले नै रेमिट्यान्स भुक्तानीको व्यवस्था गरेको छ भने वैदेशिक रोजगारीको कारण बिचल्लीमा परेका बालबालिकाका लागि स्कूल भर्नामा पनि सहकारीले समन्वय गरिरहेको छ। साथै वैदेशिक रोजगारीमा समस्यामा परेका श्रमिकको समस्या समाधान गर्न पनि सहकारीले पहल गर्ने गर्छ। फेरि दुखरण यादव,
घरमा आफ्नो छिमेकीको घरमा अरू गाउँमा जिल्लामा देशमा कहीँ कहीँ के समस्या भएको छ भने हामीलाई भन्नुहोस्, हामी भनिसकेका छौँ र हाम्रो साथीहरू दिदीहरू भन्नुहुन्छ र त्यो समस्या हामी समाधान गर्ने प्रयास गर्छौँ र गरिरहेका छौँ। मोबाइल रिचार्ज गर्दाखेरि अरूलाई दिँदाखेरि त्यसमा नम्बर लिइदिने, उहाँहरूलाई धेरै परेशानी पार्ने, जथाभावी फोन गर्ने जस्ता समस्याहरू थियो। अब पैसा लिँदा पनि पैसा किन रिचार्ज किने, आफूसँग पैसा छ, हाम्रा परिवारका परिवारहरूले, हाम्रा परिवार भन्नाले अप्रवासी कामदारका परिवार यहीँबाट अब पैसा पनि फोन गर्नुहुन्छ यहाँ सरहरूलाई कर्मचारीलाई पैसा पनि पठाउने गरेको छ। बिजुली बिल पनि जनकपुर जानु पर्थ्यो, त्यो सबै अहिले समस्या समाधान भइरहेको छ। र अरू बच्चाहरू छन् जसको कोही छैन, त्यसका लागि छात्रवृत्तिका लागि पहल गराइदिने, कागजहरू व्यवस्थित गराइदिने सहयोग भइरहेको जस्तो अनुभूति भएको।
आप्रवासी कामदार र उनीहरूका परिवारको भविष्यका लागि पनि सहकारीले विभिन्न योजनाहरू बनाएको छ। आप्रवासीका बालबालिकाका लागि आप्रवासी स्कूल खोल्ने सहकारीको उद्देश्य छ भने परिवारका सदस्यका लागि अहिले पनि विभिन्न तालिमहरू पनि सञ्चालन गरिरहेको छ।
आप्रवासी विद्यालय हुन्छ, त्यो विद्यालयको नाम नै आप्रवासी विद्यालय हुन्छ। त्यहाँ पनि यो पाँच क्लाससम्म, कक्षा पाँचसम्मको लागि हामी टार्गेट गरेका छौँ, अभि पाँचसम्म मात्रै चलाउने। र त्यो बच्चा पनि हाम्रै परिवारका हुन्, हामी बाहिर कहीँ जानै पर्दैन र टिचर पनि हाम्रै परिवारका हुन्। र
अहिले चाहिँ अब तालिम पनि सञ्चालन गरिराख्नु भएको छ,
अहिले वित्तीय साक्षरताको तालिम भइसकेको छ। सानो यो पैसै लिएर तपाईँको त्यो आफ्नो जीविका उपार्जन, अहिले त जीविकै उपार्जन भनौँ किन सुरुवाती छ, अब जीविका उपार्जनलाई सम्पत्ति आर्जनतिर हाम्रो त्यो ट्रेनिङ भइरहेको छ। त्यो हामीसँग थोरै पुँजी छ, अब त्यो पुँजी व्यवसाय गरिराखेकाहरूलाई हामी एसबीआई ब्याङ्क मार्फत जोडिरहेका छौँ ठुलो पुँजी बनाउनलाई, र त्यो भइरहेको छ। त्यति मात्रै होइन, उहाँहरूले के खाने के गर्ने सबै जिम्मा अब सहकारीले लिनेछन् भोलिका दिनमा। काम गरेर कुराले होइन, हामी काम गरेर देखाएका छौँ, त्यो भएर समाजमा हाम्रो छाप परेको छ, त्यो छापको परिणाम स्वरूप यो सबै भएको छ।
सुन्नुभयो, आप्रवासी सहकारी मार्फत आप्रवासी कामदार र परिवारले पाएको सेवाबारे रिपोर्ट, आप्रवासी कामदारको एकताको आवश्यकता र सामी परियोजनाको भूमिका बारे सामीका सुशासन तथा क्षमता विकास अधिकृत भक्त राईसँगको कुराकानी एकैछिनमा लिएर आउनेछौ। देश परदेश सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। देश परदेश देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेला उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। साथै देश परदेश भाइबरमा पनि उपलब्ध छ।
कार्यक्रम देश परदेशमा आज हामी आफ्नो हक अधिकारका लागि आप्रवासी कामदारहरूले गरेको संगठित प्रयासको काम र कुरा गरिरहेका छौं। यतिन्जेल सुन्नुभयो आप्रवासी कामदार हकित संरक्षण केन्द्र के हो र यसले के गर्छ भन्ने विषयमा धनुषाकी जिल्ला अध्यक्ष कौशल्या कुशवाहसँगको कुराकानी, अनि सुन्नुभयो आप्रवासी कामदार र परिवारका सदस्य मिलेर खोलेको आप्रवासी सहकारीले दिएको सेवा बारेको रिपोर्ट पनि।
अब कुरा गर्ने पालो केन्द्रसित नजिकको साइनो भएको सामी परियोजनाको। नेपाल सरकार र स्विस सरकारबीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्बर्टास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना अहिले 39 जिल्लाका 156 पालिकामा सञ्चालित छ। आप्रवासी कामदार हकहित संरक्षण केन्द्र परियोजना सञ्चालन भएका जिल्लाहरूमा सक्रिय छन्। यसको कारण परियोजना र आप्रवासी कामदार हकहित संरक्षण केन्द्रबीच भइरहेको समन्वय पनि हो। यही विषयमा हामीले परियोजनाका सुशासन तथा क्षमता विकास अधिकृत भक्त राईसँग कुराकानी गरेका छौं।
पानीको भूमिका के रह्यो भन्ने सन्दर्भमा चाहिँ अब हामी परियोजनाले चाहिँ खास गरी यो वैदेशिक रोजगार क्षेत्रमा अथवा वैदेशिक रोजगारमा जाने व्यक्तिहरूको वैदेशिक रोजगारको यात्रालाई सुरक्षित मर्यादित र भनौँ न उपलब्धिमूलक बनाउन सघाउने यसको एउटा मुख्य लक्ष्य रहेको छ। त्यो सँगसँगै जाने व्यक्तिहरूको कुरा सँगसँगै चाहिँ फर्केर आउने व्यक्तिहरूको सन्दर्भमा पनि चाहिँ उहाँहरूलाई कसरी मद्दत गर्न सकिन्छ, फर्केर आउने व्यक्तिहरूको सवालहरू के हुनु के हो भन्ने कुरा चाहिँ हामीले कार्यक्रमको दौरानमा सुनिरहेको सन्दर्भमा चाहिँ उहाँहरूले आफ्नो हक अधिकार स्थापनाको लागि अथवा यो स्थापित गर्नको लागि चाहिँ उहाँहरूको आवाजहरू हामीले चाहिँ बुलन्द भएको अथवा त्यही खालको चाहिँ आवाजहरू उठिरहेको सन्दर्भमा चाहिँ तपाईँको उहाँहरूको सङ्गठन उहाँहरूको चाहिँ यो चाहिँ एउटा सङ्गठन चाहिँ अलिकति संरचनागत हिसाबले अगाडि बढाउन सकियो भने अझै धेरै उहाँहरूको आवाजलाई उहाँहरूको चाहिँ तपाईँको यो अधिकारहरूलाई स्थापित गर्नको लागि मद्दत पुग्न सक्छ होला र त्यो क्षेत्रमा हामीले सहजीकरण गर्न सक्यौँ भने पक्कै पनि चाहिँ यो फलदायी हुनसक्छ भन्ने हिसाबले नै हो खास गरी चाहिँ अथवा हाम्रो भूमिका चाहिँ त्यहाँनिर रहन्छ, सहजीकरणमा नै भूमिका रहन्छ। अर्को प्रश्न चाहिँ किन आवश्यक ठान्नुभयो भन्ने कुरा चाहिँ अब कस्तो छ भने जसको सवाल उसको आवाज भन्छ है तपाईँको अब वैदेशिक रोजगारबाट फर्केर आएको व्यक्तिहरूको लागि विभिन्न नीतिगत व्यवस्थाहरू भएको छ। जस्तो तपाईँ नेपालकै 15 योजना हेर्नुहुन्छ भने विदेशबाट फर्केर आएको व्यक्तिहरूको सिप पुँजीहरूलाई चाहिँ त्यो क्षेत्र भनौँ न यो उत्पादनशील क्षेत्रमा चाहिँ तपाईँको लगानी गर्नको लागि चाहिँ कार्यक्रमहरू सञ्चालन गर्ने भन्ने कुराहरू उल्लेख छ। त्यसै गरी स्थानीय सरकार सञ्चालन एनको कुरा गर्ने हो भने पनि त्यो सिप पुँजी र प्रविधिहरू अथवा त्यस्तो अनुभवहरूलाई चाहिँ तपाईँको त्यो क्षेत्रमा भनौँ न उत्पादनमूलक क्षेत्रमा परिचालन गरिनेछ भन्ने लगातार हामी देख्न सक्छौँ। यो सन्दर्भमा चाहिँ उहाँहरूकै लागि चाहिँ के कस्तो नीतिगत व्यवस्थाहरू छ एउटा कुरा त्यो चाहिँ जानकारी गराउने र त्यो जानकारी सँगसँगै चाहिँ उहाँहरूको नै सहभागिता त्यो सन्दर्भमा भयो भनेदेखि चाहिँ अझै धेरै चाहिँ तपाईँको यो के भन्छ उहाँहरूको भूमिका बढ्न सक्छ र त्यो सँगसँगै चाहिँ भनौँ न यो उहाँहरूको सहभागिताले योजना निर्माण योजना तर्जुमा प्रक्रियामा पनि चाहिँ तपाईँको सघाउ पुग्न सक्छ उहाँहरूको अनुभवहरूले चाहिँ उहाँहरूको सहभागिताले भन्ने कुरा भयो र अझै त तपाईँको फर्केर आएको व्यक्तिहरूले चाहिँ टुक्रा टुक्रा रूपमा ससाना रूपमा विभिन्न खालको चाहिँ प्रयासहरू गरिरहनु भएको छ तर त्यो चाहे आयमूलक क्षेत्रमा होस् अथवा त्यो कसैलाई मद्दत गर्ने सन्दर्भमा होस् अथवा यो भनौँ न कुनै पनि तपाईँको व्यक्तिहरूलाई चाहिँ सघाउने सन्दर्भमा होस् अथवा गाउँघरमा चाहिँ विदेशबाट प्राप्त अनुभवलाई चाहिँ तपाईँको फैलाएर चाहिँ जनचेतना वृद्धि गर्ने सन्दर्भमा होस् उहाँहरूले गरिरहनुको अवस्थामा चाहिँ अब सङ्गठित हिसाबले चाहिँ एक भएर उहाँहरू अगाडि बढ्न सक्नुभयो भनेदेखि चाहिँ अझै धेरै चाहिँ त्यो कुराहरू त्यो कार्यहरू चाहिँ अझै धेरै प्रभावकारी हुन्छ र सशक्त हुन सक्छ भन्ने हिसाबले चाहिँ यसको चाहिँ तपाईँको आवश्यकता महसुस गरिएको छ।
आप्रवासी कामदारहरू एक हुने एउटा सुरुवात चाहिँ कहाँबाट भएको थियो र अहिले चाहिँ यो आप्रवासी कामदार हकित संरक्षण केन्द्र भनेर चाहिँ कतिवटा जिल्लाहरूमा चाहिँ संगठित हुनुभएको छ?
अब यो आप्रवासी हकित केन्द्र चाहिँ सुरुवात चाहिँ सबैभन्दा पहिला चाहिँ सर्लाहीबाट चाहिँ सुरुवात भएको हो। यो संगठन चाहिँ पछिल्लो समयमा आएर धनुषा लगाएको विभिन्न जिल्लाहरूमा एकदमै सक्रिय हिसाबले लागिरहनु भएको छ। त्यो साङ्गठनिक हिसाबले अथवा त्यो वकालत त्यो विषयवस्तुमा वकालतको हिसाबले चाहिँ अगाडि बढिरहनु भएको स्थिति छ। संगठन चाहिँ अहिले चाहिँ तपाईँको जम्मा 24 जिल्लामा चाहिँ पुगिसकेको अवस्था छ। यो हिसाबले चाहिँ अगाडि बढिरहेको छ र यो कन्टिन्यू यो चाहिँ अब निरन्तर चाहिँ अन्य जिल्लाहरूमा पनि चाहिँ विस्तार हुँदै गइरहेको छ। त्यो चाहिँ कस्तो भने हाम्रो प्रयास भन्दा नि यो चाहिँ स्वतस्फूर्त हिसाबको सङ्गठन भनेर बुझ्नु जरुरी छ। हामीले यो कुरा गर्न आउँदाखेरि चाहिँ हामीले सवालहरू इस्युहरू चाहिँ यो हो भनिसकेपछि उहाँहरू हामी यसरी गर्छौँ भनेर चाहिँ तपाईँको सक्रिय हिसाबले लाग्नु भएको अवस्था हो कि न कि यो चाहिँ तपाईँको हामीले यो बढी नै कार्यक्रमिक हिसाबले पुस गरेको भन्दा पनि हामीले इस्यु सवालहरू यो हुनसक्छ भनिसकेपछि स्वतस्फूर्त उहाँहरू चाहिँ सङ्गठित भएर अगाडि बढिरहनु भएको छ र यो चाहिँ एक्सपान्ड हुने अथवा विस्तार हुने चरणमा रहेको छ।
सुरक्षित आप्रवासन परियोजना सामी पनि जुन उद्देश्य लिएर अहिले 39 जिल्ला मार्फत 156 पालिकाहरूमा सञ्चालित छ, अब उहाँहरू जो आप्रवासी कामदारहरू हुनुहुन्छ उहाँहरू नै यसरी संगठित भएर र सामी परियोजना पनि हुँदाखेरि चाहिँ थप यो सुरक्षित वैदेशिक रोजगारीका लागि भनौं अथवा समस्या समाधानका लागि भनौं काम गर्न चाहिँ कतिको सहज हुने रहेछ के अनुभव गर्नुभएको छ?
एकदमै चाहिँ तपाईँको यो महत्वपूर्ण प्रश्न उठाउनुभयो। परियोजना चाहिँ स्थानीय सरकारले इम्प्लिमेन्ट गरिरहेको छ, कार्यान्वयन गरिरहेको अवस्था छ। यो परियोजना चाहिँ स्थानीय सरकारको परियोजना होस्, हामी परियोजना अब हामीले चाहिँ यो सहजीकरण गर्ने कामहरू, प्राविधिक हिसाबले सहयोग गर्ने कामहरू गरिरहेको स्थिति छ। अब यो स्थानीय सरकारले कार्यक्रम कार्यान्वयन गरिरहँदाखेरि चाहिँ दुईवटा हिसाबले, एउटा त कस्तो छ भने सरकारले आफ्नो परियोजना मार्फत आफ्नो कुराहरू पनि चाहिँ आफ्नो सेवाहरू पनि चाहिँ जनतामा पुर्याइरहेको छ, सूचना सि तालिम लगायतको कुराहरू चाहिँ। त्यो सँगसँगै त्यस्तो खालको सङ्गठन भइरहँदा चाहिँ के हुँदो रहेछ भन्दा, त्यो सङ्गठनले नै त्यस्तो खालको सूचनाहरू कसरी विदेश जान सुरक्षित हुन सकिन्छ, ठगीबाट कसरी बस्ने भन्ने लगायतको सूचनाहरू पनि उहाँ मार्फत जाने एउटा, र थप स्वदेशमा नै के कस्ता उद्यमहरू सञ्चालन गरिरहेको छ, के गर्न सकिन्छ भन्ने खालको पनि चाहिँ तपाईँको म्यासेजहरू जाने, उहाँहरूले गर्नुभएको कामहरू देखेर एउटा भने। त्यो सँगसँगै चाहिँ अप्ठ्यारोमा परेका मान्छेहरूलाई, ठगीमा परेको मान्छेहरूलाई चाहिँ कानुनी सेवा उपलब्ध गराउनको लागि भयो, या नीतिगत कुराहरू चाहिँ अब कामदारको हितको लागि नीतिहरू चाहिँ निर्माण भइरहँदाखेरि सही निर्णय नीति निर्माण भइरहेको छ कि छैन भनेर तपाईँको त्यो रखबरी गर्नको लागि, त्यो चाहिँ एक खालको चाहिँ खबरदारी जस्तो गर्नको लागि उहाँहरूको भूमिका त महत्वपूर्ण देखिएको छ होइन। यो मानेमा चाहिँ
त्यस्तो कुनै गाउँ छैन होला जो जुन गाउँबाट चाहिँ एकजना व्यक्ति परदेश नगएको होस् होइन, सबैजना परदेशीहरूलाई एकबद्ध बनाउनका लागि उहाँहरूको चाहिँ अब तपाईँहरूले आफ्नो आवाज उठाउनुपर्छ भनेर एउटा सचेत गराउन लागि थप दीर्घकालीन केही योजनाहरू छन् त सामी परियोजनाको।
यसमा चाहिँ अब कस्तो रहेको छ भने हेर्नुहोस्, हाम्रो अहिले चाहिँ हामी यो जिल्लाको अघि मैले तपाईँसँग कुरा गरेँ, करिब 24-25 जिल्लामा त्यहाँ उहाँहरू चाहिँ संगठित भएर अगाडि बढिरहनु भएको छ, र यो सिकाइहरूलाई हामीले अन्य जिल्लाहरूमा यो जिल्लामा यो छ यसरी गरिरहनु भएको छ है, उहाँहरूले यसरी अभियान सञ्चालन गर्नुभएको छ भन्ने हिसाबले हामी अन्य जिल्लामा नि हामी एक्सपान्ड गरिरहेको छौँ अथवा सेयर गरिरहेको छौँ, र त्यहाँ स्वतः स्फूर्त रूपमा त्यस्तो व्यक्तिहरू संगठित भइरहनु भएको अवस्था छ। तब यसलाई अलिकति दिगो हिसाबले अगाडि बढाउनु को लागि अथवा एउटा चाहिँ अलिकति स्ट्रङ संरचना हुनको लागि चाहिँ उहाँहरूले के गरिरहनु भएको छ भन्दाखेरि, एउटा त वडा तहमा, एउटा जिल्ला तहको मैले अघि जुन कुरा गरेँ, उहाँहरूले पालिका तहमा, जिल्ला छोडेर पालिका तहमा पनि चाहिँ विभिन्न समितिहरू बनाउनु भएको स्थिति छ, र पालिका तहमा बनिसकेपछि वडा तहमा पनि चाहिँ उहाँहरूले त्यो खालको चाहिँ आफ्नो सञ्जाल निर्माण गर्ने, र त्यो वडा पालिका र जिल्ला तह हुँदै चाहिँ तपाईँको प्रदेश स्तरमा र एउटा सङ्घीय स्तरमा चाहिँ एउटा दह्रो खालको संरचना बनाउने उहाँहरूको चाहिँ एउटा चाहिँ तपाईँको सोच देखिन्छ, र यो एकदमै सकारात्मक हिसाबले बढेको हुने अवस्था पनि छ हामीले झट्टै हेरिरहँदाखेरि चाहिँ। र त्यो भइसकिसकेपछि चाहिँ जस्तो उहाँहरूको एउटा चाहिँ एकदम बलियो चाहिँ खालको संरचना बन्नेछ, र अब यो भित्र त्यो संस्थाहरूलाई त्यो उनीहरूको भूमिका के त, वडा तहमा के, पालिका तहमा के हो त रोल भन्ने कुरा नै आउला, जुन अघि पनि कुराकानी भइसकिसक्यो कि वडा तहमा भएको योसँग वैदेशिक रोजगारसँग सम्बन्धित सवालहरू अथवा त्योसँग जोडिएर आउने सवालहरू र फर्केर आएको व्यक्तिहरूसँग जोडिएर आउने सवालहरू, चाहे त्यो सूचनाको फैलाउने कुरामा प्रभावको सन्दर्भमा होस् वा यो फर्केर आएको व्यक्तिहरूको ज्ञान सिप र तपाईँको यो अनुभवलाई उपयोग गर्ने कुरामा होस्, त्यो रणनीतिक योजनाहरू तर्जुमादेखि लिएर निर्णय प्रक्रियासम्ममा चाहिँ उहाँहरूको सहभागिता रहने भन्ने उहाँहरूको परिकल्पना छ भने, त्यो सँगसँगै पालिका तहमा त्यही खालको चाहिँ एउटा चाहिँ उहाँहरूको सहभागिताको कुरा छ, र यसरी चाहिँ रणनीतिक हिसाबले आफ्नो चाहिँ तपाईँको उपस्थिति जनाउने र त्यो खालको चाहिँ एउटा सरकारलाई सहयोग, यसमा चाहिँ अधिकार मात्रै खोजिएको छैन, कर्तव्यको कुरा नै छ। कतिपय चाहिँ फर्केर आउने व्यक्तिहरूले चाहिँ हामीले कसरी काम गर्ने भन्ने उहाँहरू कर्तव्यको कुरा नै उल्लेख गर्नुभएको छ, उहाँहरूले चाहिँ उहाँहरूले वकालत गरिरहनु भएको छ, जस्तो तपाईँको फ्रिज र फ्रिज टिकेट चाहिँ कार्यान्वयन हुनुपर्छ भनेर उहाँहरूले विभिन्न चरणमा चाहिँ दबाबहरू, र्यालीहरू आयोजना गर्ने, त्यो खालको विज्ञप्तिहरू दिने, ज्ञापन पत्र बुझाउने कामहरूदेखि लिएर विभिन्न कामहरू गरिरहनु भएको छ, र अब अन्य पोलिसीहरूमा पनि त्यो खालको चाहिँ हाम्रो चाहिँ इन्फ्लुएन्स रहन्छ भन्ने कुरा नै उहाँहरूको त्यो खालको लक्ष्यहरू देखिन्छ भने, अर्को चाहिँ पहिला एउटा भनौँ, सो मेन पावर कम्पनीहरू म एकदम सकारात्मक हिसाबले भनिरहेको छु, जस्तो अब 854-55 कति छ अहिलेको करेन्ट सिचुएसन हेर्दा, उहाँहरूले चाहनुभयो भनेदेखि चाहिँ यो क्षेत्रको कुनै पनि पोलिसी बनाउनु पर्यो भने उहाँले राम्रो इन्फ्लुएन्स गर्न सक्नुहुन्छ, अरू विभिन्न पेसा व्यवसायवालाहरूको सङ्गठन तर हाम्रो पनि त्यो खालको भइदियो भने चाहिँ हामी दुईवटा कुरा, एउटा अधिकार स्थापित गर्न र हाम्रो कर्तव्य निर्वाह गर्नको लागि पनि चाहिँ हामीले राम्रै मद्दत गर्न सक्छौँ भन्ने उहाँहरूको चाहिँ आवाज पनि सुनिएको छ। त्यो मानेमा चाहिँ यो दिगो भएर जान्छ, दिगो रुलिन्छ भन्ने कुरा हो, आन्तरिक व्यवस्थापन कसरी हुन्छ, सङ्गठन कसरी सुदृढ हुन्छ भन्ने कुरा पनि एकातिर रहन्छ, त्यसको लागि चाहिँ उहाँहरूको आफ्नै खालको कार्ययोजना निर्माण भएको छ।
अहिले आप्रवासी कामदारको हकितका लागि जसरी सामी परियोजनाले काम गरिरहेको छ, यो त एउटा परियोजना भयो, तर भोलि परियोजना नहुँदाखेरि पनि आप्रवासी कामदारहरू आफै एकजुट हुने हो भनेदेखि चाहिँ उहाँहरूले आफ्नो हकितका लागि सदैव काम गरिराख्न पनि सक्नुहुने भयो होला नि त।
हो सामीको हो एक्ज्याक्टली सही कुरा भन्नुभयो। भोलि सुरक्षित आप्रवासन परियोजना अथवा आप्रवासी स्रोत केन्द्र नभइरहँदाखेरि उहाँहरूको उपस्थिति चाहिँ अब महत्त्वपूर्ण हुन्छ र यो क्षेत्रमा चाहिँ उहाँहरूले यो सेवाहरूलाई यो खालको चाहिँ तपाईँको आवाजहरूलाई चाहिँ अथवा यो खालको चाहिँ सूचनाहरूलाई उहाँले निरन्तर चाहिँ प्रवाह गर्न सक्नुहुन्छ। यो एउटा दिगो रूप पनि हुनसक्छ, जो दिगो सङ्गठन पनि हुनसक्छ सामी परियोजनाको अनुपस्थित भएको अवस्थामा चाहिँ।
उहाँ हुनुहुन्थ्यो सामीका सुशासन तथा क्षमता विकास अधिकृत भक्त राई। कार्यक्रममा अब तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तरको पालो।
बहराइनबाट गमप्रसाद विश्वकर्मा सोध्नुहुन्छ, म 12 वर्षदेखि बहराइनमा वाचम्यानको रूपमा कार्यरत छु। कम्पनी कामदारको भिसामा आएको हुँ, तर यहाँ आएर अर्कै काम दियो। कम्पनीकै सुविधा दिने मौखिक सहमति र 10 वर्षसम्म कम्पनीकै भिसामा वाचम्यानको काम गरे, तर पछिल्लो 2 वर्षदेखि अचानक मेरो भिसा घरेलु कामदारका रूपमा परिवर्तन गरिदिएको रहेछ, तर यसबारे मलाई जानकारी नै दिएन। यसरी मलाई जानकारी नै नदिए भिसा परिवर्तन गरिदिन मिल्छ र?
गमप्रसादजी, हामीले तपाईँको प्रश्न बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासलाई सोधेका छौँ।
किनकि यस्तो समस्या भएको त गमप्रसाद बाहेक अरू पनि थुप्रै होला नि, जस्तै दूतावासमा सम्पर्क गर्दाखेरि पनि उहाँसँग पासपोर्ट पनि रोजगारदाताले आफैसँग राखेको होला, उहाँलाई चाहिँ के कागजात चाहिन्छ?
सरकारले यस्तो कुरा तुरन्त गरिहाल्छ, उहाँलाई एमबेसीमा तुरन्त सम्पर्क राख्नु भन्ने हो, हामीले जहाँ जहाँ गएर बोल्नुपर्छ।
वैदेशिक रोजगार सम्बन्धी आफ्ना प्रश्न, समस्या, अनुभव तथा भोगाई सहित कार्यक्रम देश परदेशमा तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ। इमेल ठेगाना desh@unn.com.np आफ्नो समस्या, प्रश्न र भनाई पठाएर यो कार्यक्रममा सहभागी हुन सकिन्छ। मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट र विचार वा प्रश्न SMS पनि पठाउन सकिन्छ।
मोबाइलको म्यासेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप DP टाइप गरी 1 स्पेस दिएर आफ्ना कुरा लेख्नुहोस् अनि 3556 नम्बरमा पठाउनुहोस्। म्यासेज हामी कहाँ आइपुग्छ। आफ्नो विचार, प्रश्न र भनाई आफ्नै आवाजमा रेकर्ड गराउन हाम्रो टोल फ्री नम्बर 1660015 4567 बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म फोन गर्दा पनि हुन्छ।
उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं।
देशभरका विभिन्न FM रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। उज्यालो online.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई सञ्जिता देवकोटा, वेदानन्द जोशी, प्राविधिक साथी संघर्ष विष्टसँगै जानुका दुवाडी र मिलन तिमिल सिन्हा पनि बिदा हुन्छौ। नमस्कार।